मसिएको कथाको लामो पर्खाइमा रहनुभएका मेरा प्रिय श्रोतागण, तपाईँलाई म न्यानो अभिवादनका साथ हार्दिक शुभकामना व्यक्त गर्दै स्वागत भन्न चाहन्छु कार्यक्रम मसिएको कथामा। म हुँ तपाईँको मित्र पौलस, र अबको 15 मिनट जति तपाईँले मसँग सँगै रहेर मसिएको कथा सुन्नुहुनेछ। कार्यक्रम मसिएको कथा धर्मशास्त्र पवित्र बाइबलमा भएका सुसमाचारका चारवटा पुस्तकको एउटा क्रमबद्ध येशु ख्रिस्टको जीवनी हो। यसलाई हामीले तपाईँको मनोरञ्जनको निम्ति र जानकारीको निम्ति एउटा नाटकीय प्रस्तुत गर्ने कोसिस मात्र गरेका हौँ, र आशा छ यस कार्यक्रमबाट तपाईँले फाइदा उठाइरहनु भएको छ। र हाम्रो लक्ष्य अनि उद्देश्य यही हो, यो कार्यक्रम सुनेपछि इसा मसिया को हुनुहुन्थ्यो भनेर तपाईँले अलिकति मात्रै भए पनि जानकारी प्राप्त गर्नुहोस्, र उहाँ जो हुनुहुन्थ्यो त्यो व्यक्तिलाई चिन्नुहोस् जसले आजभन्दा 2000 वर्ष अगाडि इतिहासलाई इसा पूर्व र इसाको सम्बद्ध भनेर छुट्टाइदिनु भयो। को हुनुहुन्थ्यो त त्यो व्यक्ति? आउनुहोस्, आजको त्यो महत्त्वपूर्ण व्यक्तिलाई एउटा अधर्मी मानिसको जीवन परिवर्तन गर्दै गर्नुभएको क्षणमा हामी प्राप्त गर्नेछौँ। आउनुहोस् सँगै सुनौ अब मसिएको कथाको 40 भाग। पश्चाताप र विश्वास येशु ख्रीष्टलाई पछ्याउने विश्वासीमा नभई नहुने कुराहरू हुन्। पश्चातापको अर्थ के हो भने हामी अझै एकजना कर उठाउने व्यक्ति जक्कैको कथाबाट सिक्नेछौँ। भाग 40।
यरियो प्रवेश गर्नुभएपछि येशूले अनौठो तरिकाले एउटा चेला बनाउनु भयो। येशु बजारमा हिँडिरहनु भएको थियो, एउटा जक्कै नाम गरेका मानिस अचम्म तरिकाले देखा परे। जक्कै एकजना महत्त्वपूर्ण कर उठाउने र धनी व्यक्ति थिए। येशूलाई हेर्न र येशू कस्तो मानिस हुनुहुन्छ भनी जान्न उनी एकदम उत्सुक थिए। तर उनी कुढको भएकोले भिडमा उभिएर येशूलाई हेर्न सक्दैनथे। जक्कै भिडभन्दा अघि दगुरे र एउटा रुखमा चढे, ताकि उनले येशूलाई हिँड्दै गर्नुभएको देख्न सक्नेछन्। जब येशू जक्कै भएको ठाउँमा आइपुग्नुभयो, उहाँ रोकिनुभयो र उनलाई माथि हेर्नुभयो।
ए जखायस, चाँडो ओर्लेर आऊ, किनभने आज मलाई तिम्रो घरमा बस्नु परेको छ।
गुरुज्यूले उनलाई यसरी चिन्नुभएको देखेर जक्कै छक्क परे र रुखबाट तल झरे। उहाँहरूसँगै हिँड्दै गर्दा जक्कै रोकिए र प्रभुसँग कुरा गर्न थाले।
हेर्नुहोस् प्रभु, म आफ्नो सम्पत्तिको आधा भाग गरिबहरूलाई दिन्छु, र कोहीबाट अन्यायपूर्वक केही लिएको भए म त्यसको 4 गुणा फिर्ता गरिदिनेछु।
जब धार्मिक अगुवाहरूले येशूलाई जक्कैसँग देखे, उनीहरू गनगनाउन थाले, किनकि येशू एउटा पापीको घरमा जान लाग्नु भएको थियो। येशूले उनीहरूको गनगन थाहा पाउनुभयो र भन्नुभयो,
आज यस घरमा मुक्ति आएको छ, किनकि यिनी पनि अब्राहमका छोरा हुन्। किनभने मानिसको पुत्र हराएकालाई खोज्न र बचाउन आएको हो।
येशू यरुसलेमको नजिकै आइपुग्नु भएको हुनाले अब परमेश्वरको राज्यको स्पष्ट सङ्केत देखिन्छ कि भन्ने विचार र कल्पना मानिसहरूले गरे। तर तिनीहरू गलत थिए। उनीहरूलाई सङ्केत देखाउनको साटो उहाँले अर्को एउटा दृष्टान्त भन्नुभयो।
एकजना खानदानी मानिस एउटा राज्य प्राप्त गरी फर्किआउन भनी कुनै टाढा देशमा गए। तिनले आफ्ना 10 नोकरहरूलाई बोलाएर तिनीहरूलाई सुनका सिक्काहरू दिएर भने, जबसम्म म फर्किआउँदिन यसबाट व्यापार गर। तर तिनका प्रजाहरूले तिनलाई घृणा गर्थे, र तिनीहरूले तिनको पछि पछि दूतहरूलाई यसो भनेर पठाए, तिनले हामीमाथि राज गरेको हामी चाहँदैनौँ। तब राज्य अधिकार पाई तिनी फर्केपछि आफूले पैसा दिएका नोकरहरूलाई आफू कहाँ बोलाउने हुकुम दिए, अनि व्यापारबाट तिनीहरूले कति नाफा गरे भन्ने तिनले जान्न चाहे। तब पहिलो आएर यसो भन्यो, मालिक, तपाईँको सिक्काले अझै 10 सिक्का कमाएको छु। तिनले त्यसलाई भने, स्याबास असल नोकर, त अति थोरैमा विश्वासी भइस्, तैँले 10 सहरहरूमाथि अधिकार पाउनेछस्। दोस्रो आएर यसो भन्यो, मालिक, तपाईँको सिक्काले अरू 5 सिक्का कमाएको छु। तिनले त्यसलाई भने, तैँले पनि 5 सहरहरूमाथि अधिकार पाउनेछस्। अर्को आएर यसो भन्यो, मालिक, हेर्नुहोस्, तपाईँको सिक्का यहाँ छ, त्यो मैले रुमालमा बाँधेर राखेको थिएँ। म तपाईँसँग डराएँ, किनकि तपाईँ आफ्ना कुराहरूमा गम्भीर हुनुहुन्छ र मूर्खहरूसँग सजिलै खुसी हुनुहुन्न। तब तिनले त्यसलाई भने, ए दुष्ट नोकर, तँलाई थाहै रहेछ म आफ्नो कुरामा गम्भीर छु र मूर्खसँग सजिलै खुसी हुन्न भनेर तैँले जान्दा जान्दै मेरो सिक्का किन कसैलाई ऋणमा दिइनस् त? म आएर ब्याज सहित त्यो पाउने थिए। तब नजिक उभिनेहरूलाई तिनले भने, त्यसबाट त्यो सिक्का लिएर 10 सिक्का हुनेलाई दिइहाल। तिनीहरूले तिनलाई भने, हजुर, त्यससँग त 10 सिक्का छँदैछ। म तिमीहरूलाई भन्दछु, जससँग छ त्यसलाई अझ बढी दिइनेछ, तर जससँग छैन त्यससँग भएको पनि त्यसबाट खोसिनेछ। तब मालिकले भने, तर मैले यिनीहरूमाथि राज्य गरेको नचाहने, मेरा शत्रुहरूलाई यहाँ ल्याऊ र तिनीहरूलाई मेरै सामुने मार।
कमल, यो कथालाई व्याख्या गर्न सक्छौ कि?
ल हुन्छ, यो कथा बुझ्न उति गाह्रो छैन। यसो नै खानदानी मालिक हुनुहुन्छ जो राजाको रूपमा फर्केर आउनुहुन्छ। उहाँले नपछ्याउने मानिसहरू नै उहाँका शत्रुहरू हुन्, नोकरहरू विश्वासीहरू हुन् र यसु ख्रिस्टका चेलाहरू हुन्। तर यसको अर्थ त उहाँका नोकरहरू मध्ये कोही उहाँ फर्काउनु हुँदा समस्यामा पर्नेछन्।
ती को को हुन् त?
तपाईँलाई थाहा छ, अल्छी नोकरहरू जसले राजा एकदम लोभी छन् भन्ने विचार गरे र त्यो सुनको सिक्कालाई गाडेर राखे र पैसालाई कुनै काममा लगाएनन्। ए, मैले बल्ल बुझे जस्तो लाग्यो। यसले हामी सबैलाई क्षमताहरू वा त्यस्तै अरू कुनै कुरा दिनुहुन्छ र उहाँले दिएको कुरालाई प्रयोग गरेनौँ भने हामी उहाँलाई ठग्दछौँ।
स्याबास कमल, परमेश्वरले हामीलाई मुक्ति, उहाँको वचन, पवित्र आत्माको उपस्थिति, सिप, क्षमता, पैसा जस्ता कुराहरू दिनुहुन्छ। हामीले यिनीहरूको प्रयोग जति गर्छौँ उति नै वृद्धि हुन्छ, र यदि हामीले यसको प्रयोग गरेनौँ भने हामीले परमेश्वरलाई ठग्छौँ। परमेश्वरको राज्यमा हामी हाम्रो इच्छालाई जति मार्छौँ उति नै हामी जिउँछौँ, जति रोप्छौँ उति नै कट्नी गर्छौँ, जति दिन्छौँ उति नै हामी पाउँछौँ। येशूले यी कुराहरू भनिसक्नु भएपछि उहाँ अझ अगाडि बढ्नुभयो, यरुसलेमतिर लाग्नुभयो। अब आउने सबै घटनाहरू येशूको यो संसारिक जीवनको अन्तिम हप्तामा भएका हुन्। अब निस्तार चाड आउनु 6 दिन बाँकी थियो। येशू फेरि एकपटक बेथानी जानुभयो। गाउँमा अझै उत्साहको आभास थियो। सम्पूर्ण गाउँ नै लाजरसको मलामी गएको थियो। हरेक दिन लाजरसलाई देख्दा मानिसहरूले त्यो आश्चर्यकर्मलाई सम्झन्थे जुन येशूले गर्नुभएको थियो। लाजरसलाई मृत्युबाट जीवित पार्नुभएको थियो। मार्था र मरियमले येशू र उहाँका चेलाहरूको लागि एउटा विशेष भोज तयार पारेका थिए। खाना खाइसकेपछि मरियमले विशेष तेल ल्याइन् र येशूको पाउमा खन्याइन्। त्यसपछि आफ्नो कपालले उहाँको खुट्टा पुछिदिन्। त्यो अत्तरको वासनाले पुरै घर भरियो। उहाँका एकजना चेला यहुदा इस्करियोती मरियमको यो कार्यप्रति बेखुसी भए। यो अत्तर बेचेर आएको पैसा गरिबहरूलाई किन दिएन भन्ने उनले जान्न चाहे। यहुदाले येशूलाई धोका दिने षड्यन्त्र बनाइसकेका थिए। धार्मिक अगुवाहरूलाई येशू सुम्पने यहुदाको खासै गरिबप्रति चासो थिएन। धेरै पटक यहुदाले उनलाई सुम्पिएको पैसाबाट चोरेका थिए र आफ्नै लागि प्रयोग गरेका थिए। यहुदा चोर हो भन्ने येशूलाई थाहा थियो। उहाँले यहुदालाई भन्नुभयो,
मरियमलाई केही नभन, मेरो दफन दिनको लागि यिनलाई त्यो राखी छोड्न देऊ, किनभने गरिबहरू सधैँ तिमीहरूसँग हुन्छन् तर म त सधैँ तिमीहरूसँग हुन्न।
बेथानी यरुसलेमदेखि 2 माइल जति मात्र पर थियो अनि येशू त्यहाँ हुनुहुन्छ भन्ने सुनेर मानिसहरू येशू र लाजरसलाई हेर्न आए, किनकि येशूले उनलाई मुर्दाबाट बिउताएको कुरा उनीहरूले सुनेका थिए। यी सबै कारणहरूले गर्दा कोही कोही यहुदीहरूले येशूमा विश्वास गर्न थालेका थिए। प्रधान पुजारीहरूले पनि येशू बेथानीमा हुनुभएको सुने। उनीहरू यो कुरा सुनेर खुसी भएनन्। यी धार्मिक अगुवाहरूले येशूलाई कसरी मार्ने भनेर षड्यन्त्र गरिरहेका थिए। कसै कसैले त लाजरसलाई मार्ने इच्छा पनि गरे।
यो विरोधाभासको कुरा हो कि येशूले गर्नुभएको आश्चर्य कर्महरूले धार्मिक अगुवाहरूलाई येशूलाई स्वीकार गर्ने तुल्याएनन्। त्यसको विपरीत उनीहरूले येशूलाई मार्ने कोसिस गरिरहे। उनीहरूले त एउटा निर्दोष मानिसलाई पनि मार्न चाहे किनकि उनलाई येशूले मुर्दाबाट बिउताउनु भएको थियो। यद्यपि प्रभुको प्रार्थना हाम्रो कानमा अझै गुन्जिरहन्छन्, तपाईँको राज्य आओस्, तपाईँको इच्छा पुरा होस्। येशूले प्रार्थनालाई जीवन्त पार्नु भएको थियो।
Timra dosaru metauna मलाई बोलाउँछन् तो माटोमा पर्खी प्रभु तिमीलाई बोलाउँछन् अङ्गानोमा बाँधी राख्न प्रभु तिमीलाई चाहन्छ तिम्रा दोषहरू मेटाउन धेरै धेरै चाहन्छ
हजुर अङ्गालोमा बाँधी राख्न प्रभु तिमीलाई चाहन्छन् बोलको गीत सुनिहाल्नु भयो बिजाउने काँडा एल्बममा जसलाई फिफ्थ गस्पल ब्यान्ड दुलेगौँडाले प्रस्तुत गरेको थियो एउटा मिठो गीत तपाईँले पक्कै पनि यसबाट मनोरञ्जन लिनुभयो होला श्रोता मित्र यीशुसँगको भेटले मानिसको जीवनमा बदलाउ ल्याउँदछ परिवर्तन ल्याउँदछ एउटा रोमी सरकारी कर कार्यालयमा काम गर्ने एकजना भ्रष्ट हाकिम जक्कैले जब यीशुलाई भेटे उनको जीवन बदलियो केले बदलायो उनको रुपियाँ पैसाको मोहलाई पक्कै पनि यीशुसँग पैसा र धन दौलत भन्दा पनि महान धन थियो जीवनको मूल्य थियो अर्थपूर्णता र आनन्दित जीवन थियो प्रिय श्रोता मित्र हाम्रा शक्ति हाम्रा धन दौलत र यी यस्तै कुराहरू क्षणिक र घातक हुँदछन् यीशुको शक्तिमा मात्रै हाम्रो जीवनको पूर्णता हुँदछ शान्ति आनन्द र सन्तोष हुँदछ को हुनुहुन्छ त्यो व्यक्ति महान ईसा मसीह भोलिका दिनहरूमा तपाईँले सुन्नुहुनेछ र अन्य जिज्ञासाहरू भएमा हामीलाई लेख्न पनि सक्नुहुनेछ हाम्रो कार्यक्रमको ठेगाना यस्तो छ कार्यक्रम मसीहको कथा पोस्टबक्स नम्बर 320 पोखरा कास्की नेपाल इमेलको ठेगाना meroistory@gmail.com त्यो थियो meroistory@gmail.com हामीलाई एसएमएस गर्ने ठेगाना हो तपाईँ आफ्नो मोबाइलको एसएमएस बक्समा गई टिएलएम लेखेर टाइप गर्नुहोस् अनि स्पेस दिएर आफ्नो सन्देश लेखेर 3638 एसएमएस पठाउनुहोस् त्यो थियो आफ्नो मोबाइलको मेसेज बक्समा जानुहोस् अनि टिएलएम लेखेर स्पेस दिनुहोस् त्यसपछि आफ्नो सन्देश लेखी 3638 हामीलाई एसएमएस गर्नुहोस् आदरणीय श्रोता आजको कार्यक्रमको अन्त्यतिर हामी आइपुग्यौँ त्यसैले कार्यक्रमबाट बिदा लिन चाहन्छौँ र बिदा लिन अगाडि म मेरा रेकर्डिङका मित्र खिमनलाई धन्यवाद दिन चाहन्छु यस्तै गरेर मेरा नाटकमा साथ दिनुहुने मित्रहरू जोएल भुजेल सुभाष प्रधान सामुएल तामाङ आगमन अधिकारी यी साथीहरूलाई धन्यवाद दिँदै भोलि 41 भाग लिएर मसीहको कथामा पुनः उपस्थित हुने बाचा गर्दै म तपाईँको मित्र पौलस पनि तपाईँको सामनेबाट अब बिदा लिन्छु तपाईँका पलहरू शुभ रहन् मलाई दिनुहोस् बिदा नमस्ते